यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बीच टेलिफोन वार्ता, नेपालमा यूरिया मलको आपूर्तिका विषयमा छलफल। काठमाडौँ उपत्यकामा 481 छै थप 1,079 जनामा कोरोना भाइरसको संक्रमण, संक्रमित थप 11 जनाको मृत्यु, 768 जना संक्रमण मुक्त। 5 महिनादेखि बन्द अन्तर्राष्ट्रिय हवाई उडान आजबाट शुरू हुँदै, प्रदेश नम्बर 2 सरकारले 5 लाख रूपियाँ भन्दा कम ऋण लिएका झण्डै 48,000 किसानको 4 महिनाको ब्याज तिरिदियो, र भारतमा कोरोना भाइरस महामारीका बीच क्याम्पसका परीक्षाहरू शुरू। प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रधानमन्त्री शेख हसिना बीच आज टेलिफोन वार्ता भएको छ। टेलिफोन कुराकानीका क्रममा समकक्षी हसिनासँग आफूले नेपालमा तत्काल यूरिया मलको आपूर्तिका लागि गरेको अनुरोधलाई बंगलादेशकी प्रधानमन्त्रीले सकारात्मक रूपमा लिनुभएको प्रधानमन्त्री ओलीले ट्वीटर मार्फत जानकारी दिनुभएको छ। काठमाडौँ उपत्यकामा 481 सहित आज थप 1,069 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आज 12,088 नमूनाको रियल टाइम पीसीआर परीक्षण गर्दा 1,069 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले दिनुभएको जानकारी अनुसार आज काठमाडौँका 393, ललितपुरका 58 र भक्तपुरका 30 जनामा संक्रमण पुष्टि भएको छ। यसै गरी आज रूपन्देहीका 91, सुनसरीका 56, चितवनका 45, बझाङका 40, बाँकेका 33, लमजुङका 32, डोटीका 24, कैलालीका 20, सर्लाहीका 19, नवलपरासी पूर्वका 15, झापाका 14, अछाम, दाङ र गुल्मीका 13, बैतडी र मोरङका 12, दोलखा, धादिङ र बाराका 11, अर्घाखाँचीका 9, गोर्खा र काभ्रेका 8 तथा बर्दिया र कपिलवस्तुका 7 जनामा संक्रमण पुष्टि भएको छ। यस्तै सिन्धुली र मकवानपुरका 6, रौतहट र तनहुका 5, नवलपरासी पश्चिम, कास्की र कञ्चनपुरका 4, खोटाङ, ओखलढुङ्गा, पर्सा, महोत्तरी, नुवाकोट, रामेछाप, जुम्ला, दैलेख र डडेलधुराका 2-2 जना तथा उदयपुर, पाँचथर, धनुषा, सप्तरी, रसुवा, सिन्धुपाल्चोक, पर्वत, पाल्पा, प्युठान, रूकुम पश्चिम, सल्यान र सुर्खेतका 1-1 जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या 40,529 पुगेको छ। आज देशभर 18,112 जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितहरूमध्ये 10,832 जना संस्थागत आइसोलेसनमा र 7,208 जना जना होम क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमितहरूमध्ये कड़ा लक्षण देखिएका 127 जनाको आईसीयू र 17 जनाको भेन्टिलेटरमा उपचार भइरहेको प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। यसै गरी आज थप 768 जना संक्रमण मुक्त भएसँगै हालसम्म 22,178 जना कोरोना संक्रमण मुक्त भएका छन्। हालसम्म 55% संक्रमित निको भएको मन्त्रालयले जनाएको छ। आज थप 11 जना संक्रमितको मृत्यु भएपछि कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या 239 पुगेको छ। आज पर्साका 3 जना पुरूष, महोत्तरीका 1 4-वर्षीय बालिका र 1 जना पुरूष, काठमाडौँका 2 जना पुरूष तथा सिराहा, बारा, चितवन र मकवानपुरका 1-1 जना पुरूषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। जनस्वास्थ्यविदले 500 भन्दा बढ़ी कोरोना भाइरस संक्रमण भएका जिल्लालाई नियन्त्रण गर्न सके अरू जिल्लामा फैलन नसक्ने बताएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा आज जनस्वास्थ्यविद डाक्टर सुरेश तिवारीले 12 जिल्लामा संक्रमण समुदाय स्तरमा नै पुगेकाले नियन्त्रण गर्नुपर्ने बताउनुभयो। मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रूपन्देही जिल्लामा 500 भन्दा बढ़ी संक्रमित छन्। डाक्टर तिवालीले कोविड 19 कारण मुलुकको अर्थतन्त्र ठप्प पार्न नहुने पनि बताउनुभयो। काठमाडौँ उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञालाई कुन स्वरूपमा लैजाने भन्ने विषयमा छलफल शुरू भएको छ। निषेधाज्ञाको बारेमा उपयुक्त निर्णय गर्न काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सहित विभिन्न क्षेत्रका विज्ञ, जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग छलफल शुरू गर्नुभयो। विभिन्न क्षेत्रका प्रतिनिधिको सुझावका आधारमा तीनै जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञाको स्वरूपबारे साझा धारणा बनाउने र त्यस विषयमा भोलि गृह मन्त्रालयसँग छलफल गरी परामर्शका आधारमा आवश्यक निर्णय लिइने काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो। बुटवलमा रहेको कोरोना विशेष अस्पतालमा संक्रमितको उपचारका लागि प्लाज्मा बैंक अभियान शुरू गरिएको छ। कोरोना पोजेटिभ भई सन्चो भएका व्यक्तिहरूको शरीरको रगतमा हुने प्लाज्माबाट उपचारमा रहेका कोरोना संक्रमित बिरामीको उपचारमा प्लाज्मा प्रयोग हुँदै आएको छ। कोरोना भएर निको भइसकेको अर्थात नेगेटिभ आएको 14-15 दिनपछि प्लाज्मा डोनेशन गर्न मिल्ने प्लाज्मा अभियन्ता डाक्टर सम्राट फराजुलीले बताउनुभयो। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोविड 19 संक्रमण नियन्त्रणका लागि बन्द अन्तर्राष्ट्रिय उडान आजबाट सुचारू हुने भएको छ। सरकारले बन्दाबन्दीको 5 महिनापछि आजदेखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको हो। दैनिक 500 यात्रु नकट्ने गरी नियमित उडान सञ्चालन हुनेछ। यसबीचमा विभिन्न मुलुकबाट चार्टर्ड उडान पनि सञ्चालन हुनेछन्। नेपालमा बन्दाबन्दी शुरू भएको चैत 11 अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो। पर्साको बीरगंजस्थित ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर र अल लायन्स क्लब अफ बीरगंजको संयुक्त आयोजनामा आजबाट ग्रीन सिटीको कार्यालय मार्फत 24 घण्टा अक्सिजन सिलिण्डर निशुल्क रूपमा उपलब्ध गराउन थालिएको छ। कोरोना संक्रमितहरूलाई आवश्यक पर्ने अक्सिजनको आपूर्तिका लागि निशुल्क रूपमा आजबाट 24 घण्टा अक्सिजन उपलब्ध गराउन थालिएको ग्रीन सिटी सामुदायिक केन्द्रका अध्यक्ष प्रकाश खेतानले जानकारी दिनुभयो। प्रदेश नम्बर 2 सरकारले कोरोना भाइरस महामारीको प्रभावका कारण समस्यामा परेका झण्डै 48,000 किसानलाई 4 महिनाको ब्याज अनुदान उपलब्ध गराएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्षमा लकडाउनका कारण किसानलाई आर्थिक मार परेको भन्दै 5,00,000 रूपियाँ भन्दा कम कर्जा लिएका 47,882 किसानको 4 महिनाको ब्याज बापत 21,65,49,000 रूपियाँ तिरिदिएको छ। यस्तै व्यवसाय पुनस्थापनाका लागि समेत 307 किसानलाई 1,20,81,000 रूपियाँ अनुदान दिएको मन्त्रालयका योजना अधिकृत रजनीश मिश्रले बताउनुभयो। कोविड 19 महामारीबाट प्रभावितका लागि रूपन्देहीको बुटवलमा खाद्य बैंक सञ्चालन गरिएको छ। कोही पनि भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले सञ्चालन गरिएको खाद्य बैंकमा हुनेहरूलाई सहयोग गर्न र नहुनेहरूलाई लैजानका लागि आग्रह गरिएको रोटरी क्लब अफ बुटवल साउथका अध्यक्ष प्रेम भुर्तेलले जानकारी दिनुभयो। यस्तै पाल्पाको रामपुरमा सञ्चालित खाद्य बैंक मार्फत अति विपन्न परिवारका करिब 400 नागरिक लाभान्वित भएका छन्। यसै गरी निषेधाज्ञाका कारण रोजगारी गुमाएका परिवारलाई लक्षित गरी आजदेखि मोरङको विराटनगरमा पनि खाद्य संचालनमा ल्याइएको छ। सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको संक्रमण समुदायमा फैलन सक्ने जोखिम बढ़दै गएपछि कोरोना परीक्षणको दायरा बढ़ाएको छ। संक्रमण रोकथाम तथा नियन्त्रण कार्यलाई थप प्रभावकारी बनाउन प्रदेशका स्थानीय तहमा आइसोलेशन वार्ड विस्तारदेखि सरकारी अस्पतालमा भेन्टिलेटर जडानको कार्य समेत शुरू गरिएको छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
डोटी, डडेलधुरा र कैलाली जिल्लामा गरी थप 3 पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याइएको छ भने बैतडीमा समेत केही दिनभित्रै पीसीआर मेसिन जडान गर्ने सरकारी तयारी छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पीसीआर प्रयोगशाला थप गरी परीक्षणको दायरा बढ़ाउने कार्यमा जोड़ दिइएको बताउनुहुन्छ।
कोरोनाको रोकथामको लागि एउटा आधार के हो भने धेरैभन्दा धेरै मान्छेको जाँच गर्ने, टेस्ट गर्ने, त्यो गर्यो भने आएका मान्छेहरू मास्कमा जानको संक्रमणलाई कसरी रोक्न सकिन्छ, संक्रमित भएका मान्छेलाई अलग कसरी राख्न सकिन्छ, यो कुरा एउटा आधार बन्छ। त्यसकारणले हामीले टेस्टमा हामीले जोड़ दिएका छौँ।
कोरोना संक्रमण बढ्दै जाँदा महाकाली अस्पताल र टिकापुर अस्पतालमा गरी 8 भेन्टिलेटर तथा 20 आईसीयू कक्ष विस्तारको काम भइरहेको छ भने सबै स्थानीय तहमा आइसोलेसन वार्डको संख्या बढाउनेदेखि जिल्ला सरकारी अस्पतालमा भेन्टिलेटर जडान कार्य अघि बढाइएको छ। मुख्यमन्त्री त्रिलोचन भट्ट:
प्रत्येक स्थानीय तहमा आइसोलेसन वार्डहरू तयार गर्नुपर्छ, यसको लागि प्रदेशले रकम दिन तयार छ भनेर हामीले भनेका छौँ र जिल्ला हस्पिटलहरूमा 20 भेन्टिलेटरहरू हामीले छिटोभन्दा छिटो त्यसलाई जडान गर्ने कुरा छ।
यस प्रदेशमा 4 प्रयोगशाला सञ्चालनमा आएपछि स्वाब परीक्षण कार्यमा सहजता भएको सरकारी अधिकारीको भनाइ छ। जनस्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामी: अब भारतबाट नेपाल प्रवेश गर्नेहरूमाथि कडा निगरानी बढाउँदै सबैले उच्च स्वास्थ्य सुरक्षा अपनाउन जरुरी देखिन्छ। जगत साउथ रेड नेपाल धनगढी।
भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्र जात्रामा यस वर्ष निषेधाज्ञाका कारण रथ तान्न स्थगन गरिएपछि क्षमा पूजा गरी मनाइएको छ। इन्द्र जात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिनुहुँदै नेवार समुदाय लगायत सम्पूर्ण नेपालीमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यका लागि कामना गर्नुभएको छ। यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको शुभकामना सन्देशमा विभिन्न जाति समुदाय र भूगोलमा बसोबास गर्ने नेपालीले मनाउने इन्द्र जात्रा जस्ता चाड पर्वले सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा बाँधेको बताउनु भएको छ। सन्देशमा उहाँले कोविड 19 महामारीका दुष्प्रभावलाई छिचोलेर सबल राष्ट्रिय अर्थतन्त्र सुखी जनजीवन र समृद्ध राष्ट्र निर्माणको अभिभारा पूरा गर्न सबैलाई आह्वान गर्नुभएको छ। राष्ट्रिय जनगणना 2078 प्रत्येक व्यक्ति तथा घर परिवारबाट वितरण विवरण संकलन गर्न प्रयोग गरिने घर तथा घर परिवार सूचीकरण र मुख्य प्रश्नावली सर्वसाधारण तथा सरकारवालाको जानकारीका लागि प्रकाशन गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गत साउन 26 गते स्वीकृत गरेको प्रश्नावली आज सर्वसाधारण तथा सरकारवालाको जानकारीका लागि प्रकाशन गरिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ। घर तथा घर परिवार सूचीकरण 2078 वैशाख 26 गतेदेखि जेठ 14 गतेसम्म र मुख्य प्रश्नावली 2078 जेठ 25 असार 8 गतेसम्म भरिनेछ। इलामस्थित नेपाल भारत सीमा क्षेत्रका दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट बीओपी स्थापना गरिएको छ। सीमा सुरक्षासँगै अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सूर्योदय नगरपालिका 5 समालबुङ र रोङ गाउँपालिका 6 दुर्गम सलकपुरमा सशस्त्र प्रहरीको बीओपी स्थापना गरिएको हो। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानले महिलालाई दिएको अधिकार कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ। गणेशमान सिंह अध्ययन प्रतिष्ठानले महिला नेत्री मंगला देवी सिंहको 24 स्मृति दिवसका अवसरमा आज आयोजना गरेको भर्चुअल साप्ताहिक कार्यक्रमको समापनमा नेता सिंहले संविधानले दिएको अधिकार कार्यान्वयनका लागि महिला सशक्त भएर अगाडि बढ़नुपर्ने बताउनुभयो। यस्तै कांग्रेसको सदस्य सीता देवी यादवले नेपाली महिलाका कारण लोकतान्त्रिक आन्दोलन सफल भएको बताउनुभयो। केन्द्रीय सदस्य सुजाता कोइरालाले नेत्री सिंहले महिला अधिकार र प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। बैतडीको मेलौली नगरपालिकामा रहेको जिल्लाकै पुरानो अस्पताल केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रको लामो समयदेखि स्तरोन्नति हुन नसक्दा स्थानीयले सहज उपचार पाउन सकिरहेका छैनन्। स्थानीय बासिन्दासँगको विवादका कारण अस्पतालको स्तरोन्नतिका लागि छुट्याइएको रकम समेत वर्षेनी फ्रिज हुँदै आएको छ। बैतडीबाट संवाददाता सीपी लोहियाको रिपोर्ट।
बैतडीको मेलौली नगरपालिकामा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र जिल्लाकै निकै पुरानो अस्पतालका नामले चिनिन्छ। उक्त स्वास्थ्य केन्द्रको स्तरोन्नति हुन नसक्दा तल्लो सुराडवासीले स्वास्थ्य सेवा लिन अन्यत्रै धाउनुपर्छ। मेलौलीका स्थानीयवासी देवेन्द्र दत्त भट्ट:
मेलौली नगरपालिका र क्षेत्र विशेष गरी यो अस्पतालको सेवा क्षेत्र हो र यहाँ अत्यन्तै धेरै नै आवश्यक छ यो अस्पताल अपग्रेड गर्न। यो एउटा ऐतिहासिक अस्पताल हो, जुन रूपमा यसको विकास हुनुपर्ने हो, जुन रूपमा यसको डेभलप हुनुपर्ने हो, यहाँको सेवा सुविधा अनि यो अहिलेसम्म पनि हुन नसक्दा हामीलाई धेरै दुःख लाग्छ।
विगतमा उक्त स्वास्थ्य केन्द्रको स्तरोन्नति हुने कुरा धेरै पटक सुनिएका थिए, तर जग्गा उपलब्ध नहुँदा बन्न नसकेको भनिएकोमा अहिले जग्गा पाए पनि अस्पताल बन्न नसकेको बताउनुहुन्छ स्थानीयवासी भट्ट।
मन्त्रालयमा पठाइसकेपछि यसलाई अपग्रेड गर्ने निर्णय गरेको थियो नेपाल सरकारले, जमिनको व्यवस्था पनि त्यहाँ भएको छ। जमिनको समस्या समाधान हुँदा पनि त्यहाँ अपग्रेड हुन सकिरहेको छैन।
मेलौलीमा जग्ग विवादका कारण अस्पताल बन्न नसकेको सरकारवालाहरू बताउँछन्। दुई ठाउँका स्थानीय वासीको विवादका कारण समस्या भएको बताउनुहुन्छ मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्द। विवाद मिलाउनका लागि नगरपालिकाले समेत पहल गरेको बताइन्छ, तर स्थानीय वासीले नगरपालिकामै आएर तालाबन्दी गरिदिएपछि अस्पताल निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको बताउनुहुन्छ मेलौली नगरपालिकाका प्रवक्ता सुरत नेगी।
कार्यपालिकाले निर्णय पनि गरे हो, निर्णय गरिसके पश्चात पनि त्यो साथीहरूको चित्त बुझेन, फेरि त्यो निर्णयलाई उल्टिन पर्छ भनेर फेरि माग गर्यो, दुई तिनचोटि पहल गर्यो, दुई वर्ष यता त्यसको कुनै जानकारी छैन।
मेलौलीमा एक भरपर्दो अस्पतालको जरूरत वर्षौंदेखि महसुस गरिएको हो, तर मेलौलीकै दुई ठाउँका स्थानीय वासीको विवादका कारण अस्पताल निर्माण प्रक्रिया अगाडि बढ्न नसक्नु दुःखको कुरा हो। सीपी लोहिया, रेडियो नेपाल, बैतडी।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ के अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब
रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतमा 10 लाख विद्यार्थीको भविष्य निर्धारण गर्ने अति प्रतिस्पर्धात्मक मानिएको क्याम्पसका परीक्षाहरू COVID-19 डरकै बीच शुरू भएको छ। परीक्षा स्थगित गर्न विद्यार्थीहरूले अभियान नै चलाए पनि सम्बन्धित अधिकारीहरूले परीक्षा चलाउने निर्णय गरेका हुन्। विद्यार्थीहरूले परीक्षा ढिला गर्न सर्वोच्च अदालतमा याचना गरे पनि सर्वोच्च अदालतले अन्तत जस्तो सुकै अवस्थामा पनि जिन्दगी अघि बढ़ाउनै पर्ने भएकोले विद्यार्थीको भविष्यलाई अन्योलमा पार्ने गरी शैक्षिक सत्र ढिला गर्न नसकिने फैसला गरेको थियो। भारतमा अहिलेसम्म 36 लाख भन्दा बढ़ी मानिस कोरोना संक्रमित रहेका र दैनिक सबैभन्दा धेरै संक्रमित थपिनेमा भारत विश्वमै अग्रस्थानमा छ। भारतको अर्थतन्त्र गत अप्रेलदेखि जूनसम्म 3 महिनाको अवधिमा 23.9% खुम्चिएको छ। कोरोना महामारीका कारण विगत 40 वर्ष यता पहिलो पटक भारतीय अर्थतन्त्रमा यति धेरै गिरावट आएको भारतको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। साउदी अरेबियाका राजा सलमानले राज परिवारका 2 सदस्य सहित कैयौं उच्च पदस्थ रक्षा अधिकारीहरूलाई बर्खास्त गर्नुभएको छ। राजा सलमानले एमननमा रहेको साउदी नेतृत्वको गठबन्धन सेनाको कमाण्डरबाट राजकुमार फाहद विन तुर्कीलाई हटाउनु भएको छ भने उनका छोरा अब्दुल्लाह जीज विन फाहदलाई पनि उप गवर्नरबाट हटाउनु भएको छ। हटाइएका सबै अधिकारीहरूमाथि रक्षा मन्त्रालयमा भएको भ्रष्टाचारका सम्बन्धमा छानबिन हुँदैछ, तर कसै कसैले युवराज मोहम्मद विन सलमानको शक्तिमा अवरोध खड़ा गरेकोले यस्तो कदम उठाएको आशंका गरेका छन्। अब आर्थिक समाचार।
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत 2 लाख जनालाई 100 दिनको रोजगारी दिने भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालू आर्थिक वर्षमा 15-59 वर्ष उमेर समूहका घर परिवारमा कोही पनि सदस्य रोजगार नभएका 2 लाख जनालाई रोजगारी दिन थालिएको कार्यक्रमका राष्ट्रिय निर्देशक सुमन घिमिरेले जानकारी दिनुभयो। सरकारले बेरोजगार युवालाई रोजगार दिन प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत चालू आर्थिक वर्षका लागि 11.60 अर्ब रूपियाँ बजेट विनियोजन गरेको छ। संखुवा सभामा बन्न लागेको 9.5 मेगावाट क्षमताको तल्लो पिलुवा खोला जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटेको छ। सिटिजन ब्याङ्कको अगुवाईमा नेपाल इन्भेस्टमेन्ट ब्याङ्क प्रभु ब्याङ्कले सहवित्तीयकरण मार्फत परियोजनामा 1.32 अर्ब रूपियाँ लगानी गर्ने भएका हुन्। परियोजनाको अनुमानित लागत करिब 1.89 करोड़ 40 लाख रूपियाँ रहेको छ। समझदारी अनुसार सिटिजन ब्याङ्कले 65 करोड़, नेपाल इन्भेस्टमेन्ट ब्याङ्कले 42 करोड़ र प्रभु ब्याङ्कले 25 करोड़ रूपियाँ आयोजनामा लगानी गर्ने भएका छन्। 30% रकम भने प्रवर्तकहरूबाट जुट गइने विज्ञप्तिमा उल्लेख छ। कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि छ महिनादेखि जारी लकडाउनले कर्णालीका 1,00,000 भन्दा बढ़ी श्रमिकले रोजगारी गुमाएका छन्। कर्णालीका विभिन्न 42,000 प्रतिष्ठानमा रोजगारी पाएका 1,18,951 जना श्रमिकको रोजगारी गुमेको तथ्याङ्क कार्यालय जुम्लाले जनाएको छ। साना उद्योग कल कारखाना सबै बन्द भएपछि 1,00,000 श्रमिक विगत 6 महिनादेखि रोजगारविहीन भएको जुम्लाका तथ्याङ्क अधिकृत शंकर भट्टले जानकारी दिनुभयो। लकडाउनले गर्दा रोजगारी गुमाउने सबैभन्दा बढ़ी कामदार प्रदेश राजधानी सुर्खेतमा रहेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका उपाध्यक्ष आशिष गर्गले बिजुली बेच्न नसके मुलुकको 10 खर्ब रूपियाँ जोखिममा पर्ने बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनले मंगलबार आयोजना गरेको वेबिनार कार्यक्रममा उहाँले हाल 1,360 मेगावाट रहेको नेपालको विद्युत उत्पादन क्षमता आगामी 3 वर्षभित्र 6,000 मेगावाट पुग्ने बताउनुभयो। उत्पादन बढे पनि खपत नबढ्दा बिजुली खेर गएर 10 खर्ब लगानी जोखिममा पर्ने र माग भने तत्काल बढ़न नसक्ने भन्दै सरकारले भारतसँग G2G छलफल मार्फत बिजुली बिक्री गर्न पहल गर्नु आवश्यक भएकोमा पनि उपाध्यक्ष गर्गले जोड़ दिनुभयो। मंगलबार सुनको मूल्य प्रतितोला 900 रूपियाँले वृद्धि भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला 98,400 रूपियाँ तोकेको छ। मंगलबार चाँदीको मूल्य पनि प्रतितोला 30 रूपियाँले बढ़ेर 1,395 रूपियाँ पुगेको छ।
उहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार अजय बमबाट।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले राष्ट्रिय क्रिकेट खेलाड़ीको 1 वर्षको तलब पठाएको छ। करिब 4 वर्षदेखि तलब नपाएको नेपाल क्रिकेट संघ क्यानका कर्मचारी सहित किर्तिपुर मैदानमा काम गर्ने कर्मचारी र राष्ट्रिय खेलाड़ीको तलब पठाएको जानकारी दिएको छ। आईसीसीले खेलाड़ीको 1 वर्षको तलब पठाएको भन्ने जानकारी क्यानलाई गरेको छ। त्यस्तै ग्राउण्ड स्टाफको पछिल्लो 5 महिनाको तलब पनि आईसीसीले रिलिज गरेको बताइएको छ। सन् 2019 आईसीसीको सम्झौतामा रहेका 22 जना खेलाड़ीको तलब क्यानको खातामा पठाएको छ। आईसीसीको निर्देशन अनुसार एक साता अगाडि नेपाल क्रिकेट संघ ले आईसीसीको सूचीमा रहेका खेलाड़ीको हस्ताक्षर गरेर पठाएको थियो। यसका साथै कर्मचारी र ग्राउण्ड स्टाफको तलब पनि माग गरेको थियो। नेपाल क्रिकेट संघ क्यान अस्तित्वमा आएपछि खेलाड़ीको तलब 10,000 बढ़ाएर पठाउन भनिएको थियो, जसलाई आईसीसीले स्वीकार गरेको थियो। 2019 3 श्रेणीमा रहेका खेलाड़ी मध्ये ए श्रेणीमा रहेकाले 35,000, बी श्रेणीका खेलाड़ीले 25,000 र सी श्रेणीमा रहेका खेलाड़ीले 15,000 पाउने थिए। तर अब खेलाड़ीहरूले बढ़ेर तलब पाउने भएका छन्, जसमा ए श्रेणीमा रहेकाले 45,000, बी श्रेणीमा रहेकाले 35,000 र सी श्रेणीमा रहेकाले 25,000 रुपियाँ पाउने भएका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लीग सीपीएल टी20 क्रिकेटमा व्यक्तिगत कीर्तिमान बनाएका छन्। लगातार 3रो पटक प्रतियोगिता खेलिरहेका सन्दीपले प्रतियोगितामा अघिल्ला सिजन भन्दा धेरै विकेट लिन सफल भएका हुन्। ट्रिनिडा एण्ड टोबेगोमा जारी प्रतियोगितामा सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनले पछिल्लो 2 संस्करणमा भन्दा यस सिजनमा सर्वाधिक विकेट लिन सफल छन्। जारी प्रतियोगितामा सन्दीपले 6 खेल खेल्दै 9 विकेट हात पारेका छन्, जुन अघिल्लो संस्करणको भन्दा धेरै हो। सन्दीपले सन् 2018 पहिलो पटक सीपीएल खेलेका थिए। सेन्ट किङ्स एण्ड लेभिन्स फ्याटिक्सबाट पहिलो सिजन खेलेका सन्दीपले 5 खेलमा 7 विकेट हात पारेका थिए। नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका खेलाड़ी जित बहादुर केसीमा कोरोना पोजिटिभ देखिएको छ। केसीको स्वास्थ्यमा समस्या देखिएपछि उपचार गर्दा कोरोना पोजिटिभ देखिएको हो। 72 वर्षीय केसीले नेपालका लागि 1973 फिलिपिन्समा भएको एसियन एथलेटिक्स च्याम्पियनशीपमा काँस्य पदक जितेका थिए। अहिले उनको स्वास्थ्य सामान्य रहेको र घरमै आइसोलेसनमा रहेका छन्।
आगामी 24 घण्टामा देशभर सामान्यतया बदलिरही धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम तथा प्राय सबै प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच टेलिफोन वार्ता, नेपालमा यूरिया मलको आपूर्तिका विषयमा छलफल। काठमाडौँ उपत्यकामा 481 सहित थप 1,069 जनामा कोरोना भाइरसको संक्रमण, संक्रमित थप 11 जनाको मृत्यु, 768 जना संक्रमण मुक्त। 5 महिनादेखि बन्द अन्तर्राष्ट्रिय हवाई उडान आजबाट शुरू हुँदै प्रदेश नम्बर 2 सरकारले 5,00,000 रूपियाँ भन्दा कम ऋण लिएका झण्डै 48,000 किसानको 4 महिनाको ब्याज तिरिदियो र भारतमा कोरोना भाइरस महामारीका बीच क्याम्पसका परीक्षाहरू शुरू। हाउस त राति 9 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 10 बजे हिन्दीमा प्रसारण हुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।